नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहरूसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आजदेखि देशका 744 स्थानीय तहको कार्यान्वयन शुरू, गाउँ गाउँमा सिंहदरबार पुग्ने सरकारको भनाई।
गणतन्त्रको उज्यालो जनता आफैले अनुभूत गर्ने गरी एउटा नयाँ संरचनाको शुरूआत भएको छ।
सरकारलाई समर्थन फिर्ता लिन मोर्चाले दिएको अल्टिमेटम आज सकिँदै, मोर्चाका शीर्ष नेताको बैठक भोलि बस्दै।
विशेषज्ञ चिकित्सकको अभाव पूरा गर्न छाता विश्वविद्यालयको अवधारणाबारे छलफल शुरू, बैतडीको मेलौलीमा 16 वर्षपछि डाक्टर पुगे।
स्तन क्यान्सरको उपचारका लागि नयाँ जैविक उपचार प्रभावकारी औषधि अनुमान गरिए भन्दा धेरै उपयोगी हुने अनुसन्धानकर्ताको विश्वास।
र दोस्रो नेपालगंज गोल्ड कप फुटबलको उपाधिका लागि रूपन्देही र सङ्कटा क्लब खेल्ने धनगढ़ी प्रिमियर लीग क्रिकेट 3 हप्ता पछि सर्यो।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। आजदेखि देशैभर स्थानीय तहको कार्यान्वयन शुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको कार्यालय उद्घाटन गरेर संविधान अनुसार स्थानीय तहलाई व्यवहारमा लागू गरिएको घोषणा गर्नुभयो। घोषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले नयाँ स्थानीय तह यसअघिका स्थानीय निकायको सामान्य जोड़ घटाउ र सुधार मात्र नभएको र यसले देशमै आमूल परिवर्तन गरेको भनाई छ। स्थानीय तह नागरिकले गणतन्त्रलाई साँच्चै अनुभूति गर्ने अवसर भएको भन्दै वहाँले यसले टोल टोलमा सिंहदरबार पुगेको पनि बताउनुभयो। कार्यक्रममा उप प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको कार्यान्वयन साइनबोर्ड फेर्ने काम मात्र नभएको बताउनुभयो। वहाँले नागरिकको घर घरमा सेवा सुविधा पुर्याउने अभियान शुरू भएको बताउनुभयो।
नयाँ संविधान अनुसार स्थानीय निकायलाई तहमा रूपान्तरण गरेसँगै सरकारले देशभरका 744 स्थानीय तहलाई कार्यान्वयनमा ल्याएको हो। स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँ गाउँमा नयाँ आशा र उमङ्ग पनि सञ्चार भएको छ। प्रकाश ढकालको रिपोर्ट।
प्रधानमन्त्री पुष्पकमल दाहालले हर्षोल्लासका साथ ललितपुर उप महानगरपालिकालाई महानगरपालिकामा परिणत गरेको घोषणा गरेसँगै देशभरका 744 स्थानीय तहले सेवा शुरू गरेका हुन्। 6 दशक लामो संरचनालाई बदल्दै स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई हेरफेर गर्दै सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएको हो। स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँ गाउँमा स्थानीय सरकार गठन भएका छन्। संविधानले दिएको 22 महत्वपूर्ण अधिकार अब नागरिकले आफ्नै गाउँघरबाट प्रयोग गर्न पाउनेछन्। स्थानीय तहको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यसलाई नागरिकको जितको रूपमा लिएको उल्लेख गर्नुभयो।
अहिले 744 स्थानीय तहको कार्य प्रारम्भसँगै गणतन्त्रको उज्यालो जनता आफैले अनुभूत गर्ने गरी एउटा नयाँ संरचनाको शुरूआत भएको छ र एउटा मिशन सफल भएको छ। अधिकारहरू जनताको घर दैलोमा पुग्दा जहिले पनि जनता विजयी हुन्छ। आज जनता विजयी भएको दिन हो भन्ने मैले महसुस गरेको छु।
नयाँ संरचनाले क्षेत्र, अञ्चल, जिल्ला, इलाकाले गर्ने काम स्थानीय तहलाई दिएको छ। राज्यका 3 अङ्ग, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले प्रयोग गर्ने अधिकार अब स्थानीय तहमा प्रत्यायोजित भएको छ। यसले पुरानो संरचनाको नाम मात्र नफेरेर नागरिकको गाउँटोलमै सिंहदरबार स्थापित भएको बताउनुहुन्छ उप प्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा।
साबिकको गाविस र नगरपालिकाको साइनबोर्ड फेरेर गाउँपालिका र नगरपालिका बनाइएको मात्र होइन, संख्याको हेरफेर, आकारमा परिवर्तन मात्र भएको होइन, आजदेखि स्थानीय सरकार कार्य सञ्चालनमा आएको छ। यो अभूतपूर्व छ।
स्थानीय सरकारले माध्यमिक स्तरसम्म विद्यालय सञ्चालन गर्न, आफूलाई आवश्यक पर्ने कानून निर्माण गर्न, बजेट बनाउन, विकास निर्माणका योजना आफै तर्जुमा गरेर कार्यान्वयन गर्न पाउनेछन्। त्यस्तै आफ्नो क्षेत्रभित्र स्थानीय कर निर्धारण गर्ने, प्राकृतिक स्रोत साधनको सामूहिक हितमा प्रयोग गर्ने अधिकार पनि स्थानीय सरकारले पाएका छन्। मुख्य सचिव सोमलाल सुवेदी यस्ता अधिकारको प्रयोग गर्न नागरिकलाई सक्षम प्रतिनिधि चुन्न सुझाव दिनुहुन्छ।
निकट भविष्यमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा हामीले नयाँ मन्दिर बनाएका छौं, जनताबाट सर्वोत्तम पुजारीहरू चयन भएर जनताले आफूले नै प्रसाद ग्रहण गर्न सकुन्।
स्थानीय तहको कार्यान्वयनसँगै झण्डै 20 वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले नागरिकलाई नयाँ आशा र उत्साह मात्र होइन, विकासको विकेन्द्रीकरणको उत्तम अवसर पनि जुराउँदैछ। त्यसैले यो वा त्यो बहानामा चुनाव नरोकियोस् भन्ने नागरिकको चाहना छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। मकवानपुरको बागमती र बकैया गाउँपालिकाको कार्यालयमा गाउँले तालाबन्दी गरेका छन्। सुझाव संकलनका क्रममा बागमती गाउँपालिकाको कार्यालय फापरबारीको झुरझुरेमा र बकैया गाउँपालिकाको कार्यालय छतिवनको हात्तीसुडेमा राख्ने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीय बासिन्दाले तालाबन्दी गरेका हुन्। जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले तोकिएका क्षेत्रमा अहिले कार्यालय नभएकाले मात्र साबिकको गाविस भवनलाई प्रयोग गरिएको जानकारी दिनुभयो। यसैबीच नगरपालिकाबाट हटाएर गाउँपालिकामा राखेको भन्दै धनुषाको बेगा डावर कुसुम बिसौनाका बासिन्दाले आज एक घण्टा पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाको बेगा डावर वडा नम्बर 8 अहिले बटेश्वर गाउँपालिकामा गाभेको विरोधमा स्थानीय बासिन्दाले बडहडी बजारमा चक्का जाम गरेका हुन्।
यसैबीच स्थानीय तहको चुनावको लागि 2,00,000 भन्दा धेरै कर्मचारी आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले स्थानीय चुनावका लागि झण्डै 2,18,000 कर्मचारी आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिनुभयो। जिल्ला निर्वाचन कार्यालयलाई मतदान केन्द्र तोक्न निर्देशन दिएको र मतदान केन्द्रको टुङ्गो लागेपछि सरकारसँग कर्मचारी माग गर्ने आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार एक मतदान केन्द्रमा 8 जरले कर्मचारी राख्ने तयारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दललाई स्थानीय चुनावमा सहभागी हुन आग्रह गर्नुभएको छ। स्थानीय तह कार्यान्वयनको औपचारिक घोषणा गर्दै प्रधानमन्त्री दाहालले चुनावका लागि प्रदेशको सीमांकन हेरफेर आवश्यक नभएकाले चुनावमा भाग लिन आग्रह गर्नुभएको हो। उहाँले संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेकाले चुनावपछि पनि प्रदेशको सीमांकन हेरफेर गर्न सकिने उल्लेख गर्नुभयो।
सकारात्मक वातावरण बन्ला संशोधन विधेयक पारित पनि हुन्छ। सरकारको ध्यान र जोड त्यो संशोधनलाई राजनैतिक समझदारीका आधारमा एउटा टुङ्गोमा पुर्याउने प्रतिबद्धता म फेरि दोहोर्याउन चाहन्छु। तर स्थानीय तहको निर्वाचनको निम्ति सीमाङ्कनमा हेरफेर अपरिहार्य र अनिवार्य छैन। म मधेस केन्द्रित दलहरूलाई विशेष रूपले भन्न चाहन्छु, हामी तपाईँहरूसँग समझदारी बनाएर तपाईँहरूका जायज चिन्ता र चासोलाई लिएर अगाडि बढ्न फेरि पनि तयार छौं। मलाई के विश्वास छ भने मधेसी जनता पनि यो स्थानीय तहको निर्वाचनमा उत्साहको साथ सहभागी हुनेछन्।
प्रधानमन्त्री दाहालले वैशाख 31 गतिको चुनाव कुनै पनि हालतमा नरोकिने स्पष्ट पनि पार्नुभयो। सरकारको ध्यान जसरी पनि चुनाव गराउनेतर्फ केन्द्रित भएकाले पार्टीको हारजित ठूलो विषय नभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री दाहालले वैशाख 31 गते हुने चुनाव महाउत्सव भएकाले सबैलाई सफल पार्न आह्वान पनि गर्नुभयो।
सकारात्मक वातावरण बन्ला संशोधन विधेयक पारित पनि हुन्छ। सरकारको ध्यान र जोड त्यो संशोधनलाई राजनैतिक समझदारीका आधारमा एउटा टुङ्गोमा पुर्याउने प्रतिबद्धता म फेरि दोहोर्याउन चाहन्छु। तर स्थानीय तहको निर्वाचनको निम्ति सीमाङ्कनमा हेरफेर अपरिहार्य र अनिवार्य छैन। म मधेस केन्द्रित दलहरूलाई विशेष रूपले भन्न चाहन्छु, हामी तपाईँहरूसँग समझदारी बनाएर तपाईँहरूका जायज चिन्ता र चासोलाई लिएर अगाडि बढ्न फेरि पनि तयार छौं। मलाई के विश्वास छ भने मधेसी जनता पनि यो स्थानीय तहको निर्वाचनमा उत्साहको साथ सहभागी हुनेछन्।
तर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। आज बसेको मोर्चाको सचिवालयको बैठकले 7 अल्टिमेटम अनुसार आफ्ना माग पूरा नभएको भन्दै समर्थन फिर्ता लिनुपर्ने राय शीर्ष नेतालाई दिएको हो। मोर्चाले गएको बुधबार वैशाख 31 गतेका लागि तय भएको स्थानीय तहको चुनाव स्थगित हुनुपर्ने, संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने लगायतका सात बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै सात दिनभित्र माग पूरा नभए समर्थन फिर्ता लिने बताएको थियो। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाड कर्णका अनुसार भोलि दिउँसो बस्ने मोर्चाको शीर्ष नेताहरूको बैठकले समर्थन फिर्ता गर्ने, चुनाव बहिष्कार गर्ने लगायतका निर्णय लिनेछ। मोर्चाले चुनाव बहिष्कारसँगै तराईमा जागरण अभियान, कोरसभा लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ। मोर्चामा आबद्ध सात दलसँग संसदमा 49 जना सांसद छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तहाँ उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न।
स्वास्थ्य क्षेत्रमा प्रयोग हुने शब्द आईसीयूको पूरा रूप के हो?
ए इन्टेन्सिभ केयर युनिट, बी इन्टर्नल क्याल्कुलेसन युनिट।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3556 मा एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केवलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आजदेखि देशका 744 स्थानीय तहको कार्यान्वयन शुरू, गाउँ गाउँमा सिंहदरबार पुग्ने सरकारको भनाई, सरकारलाई समर्थन फिर्ता लिन मोर्चाले दिएको अल्टिमेटम, सरकारलाई संशोधन प्रस्ताव फिर्ता लिन मोर्चाले दिएको अल्टिमेटम आज सकिँदै, मोर्चाका शीर्ष नेताको बैठक भोलि बस्दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेकपा एमाले चुनावमा आफूलाई हराउन मधेसी मोर्चालाई चुनौती दिएको छ। आज बसेको संसद बैठकमा समय लिएर नेकपा एमालेका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमुवाङले एमालेको अभियानलाई जिद्दी र दम्भ भन्ने गरिएकोमा असन्तुष्टि जनाउँदै त्यसलाई चुनावमा परास्त गर्न चुनौती दिनुभएको हो। उहाँले मेची महाकाली अभियानको विषयलाई लिएर भएका टीका टिप्पणीप्रति पनि असन्तुष्टि जनाउनुभयो। एमाले आफू हार्न तयार रहेको तर संविधान र जनताले हार्न नहुने पक्षमा रहेको नेमुवाङले उल्लेख गर्नुभयो। त्यस्तै आजको संसद बैठक मधेसी दलले बहिष्कार गरेका छन्। सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग सम्बोधन गर्न सरकार जिम्मेवार नबनेको उल्लेख गर्दै संसद बहिष्कार गरेको घोषणा गर्नुभएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी दलहरू रहेसम्म मधेसका समस्या समाधान नहुने आरोप लगाउनु भएको छ। मधेसका समस्या कहिल्यै समाधान हुन नदिने दुई चारजनाले मोर्चाको नाममा द्वन्द सृजना गराउन अग्रसर भएको उहाँको आरोप छ। मेची महाकाली अभियानका क्रममा बाँकेको नेपालगंजमा भएको सभालाई सम्बोधन गर्दै उहाँले दलका नेता सत्तामा पुगे पनि उनीहरूले केही गर्न नसकेको आरोप पनि लगाउनुभयो। उहाँले नेपालको संविधानले पछाडि परेको समुदायलाई थप अधिकार र आरक्षणको व्यवस्था गरेको तर मोर्चाका नेताले संविधानमा विभेद गरेको भ्रम छर्दै हिँडेको बताउनुभयो। कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले मधेसी मोर्चाले तराई पहाड़ अलग गरी देश विखण्डनको कुरा गरेको र उसलाई नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिएको आरोप लगाउनुभयो। एमाले उपाध्यक्ष वामदेव गौतमले कञ्चनपुर घटनाबारे सरकारले भारत सरकारलाई माफी माग्न लगाई 1 करोड़ रूपियाँ भारू क्षतिपूर्ति तिराउनु पर्ने बताउनुभयो।
यसैबीच मोर्चा र एमाले कार्यकर्ता बीच विवाद भएपछि बाँकेको सोनापुरमा प्रहरीले 2 राउण्ड हवाई फायर गरेको छ। एमाले कार्यकर्तालाई नेपालगंज पुर्याएर दाङतर्फ फर्कँदै गरेको B1/2042 नम्बरको बसमा मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेपछि तनाव बढ़ेको थियो। मोर्चाका कार्यकर्ताले नेपालगंज गुलरिया सड़क अवरूद्ध गरेर थप गाड़ी तोड़फोड़ र प्रहरीमाथि नै ढुङ्गामुढ़ा गर्न थालेपछि 2 राउण्ड हवाई फायर र 2 सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो। प्रहरीको लाठीचार्जबाट मोर्चाका केही कार्यकर्ता घाइते भएका छन्।
चिकित्सा शिक्षा अध्ययन सुझाव सम्बन्धी गठित समितिले विशेषज्ञ चिकित्सकको अभाव पूरा गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सलाई छाता विश्वविद्यालयमा रूपान्तरण गर्न सरकारलाई सुझाव दिएको छ। स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न विज्ञापन गराउँदा समेत दरखास्त दिन चिकित्सक नआएपछि दक्ष जनशक्तिको वैकल्पिक बाटो खोज्न स्वास्थ्य मन्त्रालयले गत मंगिर 2 गते समिति गठन गरेको थियो। समितिको प्रतिवेदनबारे स्वास्थ्य मन्त्रीसँगको छलफलमा समितिका संयोजक डाक्टर चोपलाल भूषालले छाता विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका रूपमा वीर अस्पताल, अन्य केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल अस्पताल र जिल्ला अस्पताल रहने गरी कानूनी व्यवस्था गर्न र स्नातकोत्तर तह अध्यापन गराउने विषयमा पनि छलफल भएको बताउनुभयो। अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत 22 वटा अस्पताल छन्। आवश्यक परे जिल्लाका सक्षम अस्पताललाई पनि शिक्षण अस्पतालका रूपमा विकास र विस्तार गरेर लान सकिने समितिले जनाएको छ।
बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा 16 वर्षपछि डाक्टर पुगेका छन्। 2056 सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दीमा डाक्टर जीवन कार्की पुग्नु भएको हो। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पुगेपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ भने स्वास्थ्य बीमाको सेवा समेत शुरू हुने भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह बीच आज भेटवार्ता भएको छ। प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन हिजो नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री निधि र सिंह बीच दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा कुराकानी भएको छ। आजै गृहमन्त्री निधिले भारतीय कम्युनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसँग पनि भेटघाट गर्नुभएको छ। भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनैतिक घटना क्रमबारे छलफल भएको थियो। यसैबीच नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पनि आज नयाँ दिल्ली जानु भएको छ। इण्डिया फाउण्डेशनले गर्न लागेको सम्मेलनमा नै भाग लिन उहाँ भारत जानु भएको हो। उहाँले भोलि सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। उहाँले बुलेट टू ब्यालेट शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने नयाँ शक्ति पार्टीले जनाएको छ।
व्यवस्थापिका संसदको वातावरण समितिले काठमाडौँ उपत्यकाका सड़कको वातावरणीय प्रदूषण तथा धूलो धुवाँ रोक्न अल्पकालीन उपाय अपनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले सड़कको धूलो कम गर्न, तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको धूलोका कारण मानव स्वास्थ्य र वातावरणमा असर परेको कुरालाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो सक्न आयोजनालाई निर्देशन पनि दिएको छ। बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र मेलम्ची खानेपानी आयोजनाका निर्देशक रितेश प्रसाद खत्रीले काठमाडौँ उपत्यकाका 40 स्थानमा एकैसाथ 1200 जनशक्ति परिचालन गरेर पाइप बिछ्याउने काम भइरहेकोले आगामी वर्षायाम अघि नै पाइप बिछ्याउने काम र खनिएका सड़कमा कालोपत्रे गरिसक्ने जानकारी दिनुभयो। यसैबीच काठमाडौँका 3 ठाउँमा वायु गुणस्तर मापन केन्द्रको उद्घाटन भएको छ। जनसंख्या तथा वातावरण मन्त्रालय, अमेरिकी दूतावास र इसिमोड़को संयुक्त पहलमा रत्नपार्क, कान्तिपथ र महाराजगंजमा वायु गुणस्तर मापन केन्द्रको उद्घाटन गरिएको हो।
नेपाल राष्ट्र बैंकले भोलिदेखि वैदेशिक रोजगार बचत पत्र खुला गर्दैछ। वार्षिक 10% ब्याजमा 25 करोड़ रूपैयाँको बचत पत्र निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ। वैदेशिक रोजगारीमा गएका तथा गैर आवासीय नेपालीले आफू रहेको देशबाट चैत 24 गतेसम्म बचत पत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यहाँ रहेका प्रतिनिधिबाट 5,000 रूपैयाँ भन्दा माथि जतिको पनि बचत पत्र खरिद गर्न सकिनेछ। यसको ब्याज 6-6 महिनामा भुक्तानी हुनेछ भने यस्तै बचत पत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन समेत सकिनेछ। 6-6 महिनामा प्राप्त हुने ब्याज बचत पत्र खरिदकर्ता आफैले वा इच्छाइएको व्यक्ति मार्फत भुक्तानी लिन सक्नेछन्। यो बचत पत्र वैदेशिक रोजगारीबाट फर्किएको 4 महिना नपुगेका नेपालीले वा आफू वा आफ्नो परिवारको सदस्यका नाममा खरिद गर्न सक्नेछन्।
व्यवस्थापिका संसदले कम्पनी पहिलो संशोधन विधेयक 2073 बहुमतले पारित गरेको छ। उद्योग मन्त्री नवीन्द्र राज जोशीले प्रस्तुत गरेको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी पहिलो संशोधन विधेयक 2073 आज बहुमतले पारित भएको हो। विधेयकले अनलाइन उद्योग दर्ता र भुक्तानीको व्यवस्था गरेको छ। यस सम्बन्धी छलफलमा उद्योग मन्त्री नवीन्द्र राज जोशीले कम्पनी ऐनमा भएको संशोधनले लगानीको वातावरण झनै बढ्ने दावी गर्नुभएको छ। यस्तै संसदले प्रधान न्यायाधीश सहित सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक 2073 पनि पारित गरेको छ। संसद बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले बेग्ला बेग्लै प्रस्तुत गर्नुभएको विधेयक सम्बन्धी प्रस्तावलाई बैठकले बहुमतबाट स्वीकृत गरेको हो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। महोत्तरीको रेडियो गौशालामा कार्यरत 2 जना पत्रकारले पत्रकार महासंघको अधिवेशनमा भाग लिएकै कारण रेडियोले आफूहरूलाई निष्कासन गरेको बताएका छन्। पत्रकारहरू सुनिता महतो र धनवीर महतोले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अधिवेशनमा सहभागी भएको भन्दै रेडियोले निकालेको दावी गरेका हुन्। तर रेडियो स्टेशन म्यानेजर सूर्य एमएस महतोले भने रेडियोले कर्मचारी कटौती गर्ने निर्णय गरेर दुवैजनालाई पूर्व जानकारी गराएर नै हटाएको र बाँकी तलब भत्ता उपलब्ध गराउने बताउनुभयो।
त्रिशुली नदी किनारमा पर्सीदेखि दोस्रो नदी शिखर सम्मेलन हुने भएको छ। समय अनुकूल नदी व्यवस्थापन गर्न तथा पारिस्थितिक प्रणालीको पुनरुद्धार, जैविक विविधता संरक्षण तथा पुनर्स्थापनाका लागि रणनीतिको ढाँचाका लागि सहयोग पुर्याउन सम्मेलन गर्न लागि हो। नदीसँग सरोकार राख्ने सरकारी, निजी, गैर सरकारी, विकास साझेदार तथा आश्रित समुदायको सहभागितामा हुने सम्मेलनले नदी व्यवस्थापन र संरक्षणका लागि छलफल गरी त्रिशुली साझा अवधारणा जारी गर्नेछ।
रूपन्देहीमा बिहान भएको दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गएको छ। लुनौप 4488 नम्बरको मोटरसाइकललाई लु एक ज 2230 नम्बरको माइक्रोबसले सैना महिना दुई झार गैरामा ठक्कर दिँदा 48 वर्षका नारायण खनाल र उहाँकी 32 वर्षीय श्रीमती कमलाको ज्यान गएको हो। यस्तै सप्तरीको हनुमान नगरमा मारुति भ्यानको ठक्करबाट एकजना बालकको ज्यान गएको छ। भार्दहबाट राजविराजका लागि छुटेको को एक च 6421 नम्बरको गाडीले ठक्कर दिँदा सप्तरी मैना कडेरी का जीवत शाहको ज्यान गएको प्रहरीले जनाएको छ।
अदालतले रौतहटमा सिङ्गो गाउने आफ्नो नाममा पास गराउने दुईजना भूमाफियासँग 70 लाख रूपियाँ धरौटी माग गरेको छ। लक्ष्मीनियान दुई विजयपुरको सिङ्गो बस्ती नै आफ्नो नाममा नामसारी गर्ने फतुवा हरसाहका सुरेन्द्र राय यादव र नवल किशोर राय यादवलाई जिल्ला अदालतले आज जनही 35 लाख रूपियाँ धरौटी मागेको हो। धरौटी रकम जम्मा गर्न नसकेपछि उनीहरूलाई जिल्ला कारागार पठाइएको छ।
अर्घाखाँचीको पोखराथो गाविसमा गर्भवती र सुत्केरीलाई तरकारी र सागसब्जीको बिउ वितरण गरिएको छ। पोखराथोक गाविसमा रहेका गर्भवती, 2 वर्षसम्मको बच्चा भएका महिला, ग्रामीण नमूना कृषक र महिला स्वास्थ्य स्वयंसेविका त्यस्तै सामाजिक परिचालक गरी 54 जनालाई बिउ वितरण गरिएको हो।
खोटाङ सदरमुकाम दिक्तेलमा थुप्रिएको 8 टन फोहोर व्यवस्थापन गरिएको छ। दिक्तेलको पुरानो बेस क्याम्प स्थित जयपुरी डाँडामा 10 वर्ष अघिदेखि थुप्रिएको फोहोर मैला व्यवस्थापन गरिएको हो। यस्तै तेह्रथुमको छथर गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र शुक्रबारे बजारमा डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या हुन थालेको छ।
मेरो पनि भन्नु छ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम थालेका स्वास्थ्य मन्त्री गगन थापालाई मन्त्रीबाट हटाउने हल्ला चलेको विषयमा गुल्मी सिमलटारीका वसन्त घिमिरेले 3556 एसएमएस पठाउनु भएको छ। कुनै पनि बहानामा स्वास्थ्य मन्त्रालयमा अर्को मन्त्री पठाउनु हुँदैन। गगन थापाको राम्रा कामबाट अरू नेता अत्तालिने होइन, बरु उहाँबाट सिकेर नागरिकलाई सेवा सुविधामा सहज गरिनुपर्छ।
एसएमएसमै सङ्खुवा सभाबाट लमी शेर्पा सोध्नुहुन्छ, हामी नागरिकलाई स्वास्थ्य मन्त्री गगन थापा जस्तै मन्त्रीको खाँचो छ, तर बल्ल बल्ल पाएका राम्रा मन्त्रीलाई हटाउन किन चलखेल भएको हो कुन्नी?
मेची महाकाली अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता गाली गलौजमा उत्रिएको भन्दै फेसबुकमा नवीन किशोर लेख्नुहुन्छ, अभियानमा केही हजार नागरिक आए भन्दैमा उन्मत्त भएर अरूलाई गाली गर्न चाहिँ कस्तो राष्ट्रवाद हो कुन्नी? दोस्रो ठूलो दलको भूमिका अरूलाई मिलाउने हो कि गाली गरेर झन राजनैतिक वातावरण धुमिल ल्याउने?
यसै विषयमा सकारात्मक नाम राखेका साथी लेख्नुहुन्छ, अशान्त रहेको तराईमा गएर समयम भएर बोल्नुको साटो एमालेका नेताहरूले तराई बासिन्दालाई नै गाली गरेका छन्। यसरी सहमतिको साटो मुठभेट पो निम्तन छ होइन र?
अनि खानेपानी तथा सरसफाई मन्त्रीले आधारातमा मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कामको निरीक्षण गरेको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा पदम गुरूङ लेख्नुहुन्छ, मन्त्रीज्यूको अनुगमन देखेर खुसी लाग्यो। अनुगमन गर्ने मात्रै होइन, चाँडै काम सक्न आवश्यक स्रोत साधन परिचालन गरेर काठमाडौँको धुलो धुवा नियन्त्रण गर्नु पर्यो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टंक ढकाल र उजिर कार्की। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। स्तन क्यान्सरको उपचारका लागि अपनाउन थालिएको नयाँ जैविक उपचार पद्धतिमा प्रयोग गरिने औषधिबाट थप महिला लाभान्वित हुने भएका छन्। विशेषज्ञले अनुमान गरिए भन्दा धेरैमा नयाँ औषधि प्रभावकारी देखिएको बताएका छन्। अहिले परीक्षणको क्रममा रहेको जैविक उपचार पद्धतिको नतिजा साह्रै राम्रो देखिएको र स्तन क्यान्सरको उपचारमा यो प्रभावकारी हुने विश्वास बढेको अनुसन्धानकर्ताले बताएका छन्। हरेक पाँचमा एकजना स्तन क्यान्सरबाट पीड़ित महिलामा जैविक उपचार पद्धतिले राम्रो काम गरेको छ। जैविक पद्धतिले वंशाणुगत र आनुवांशिक खराबीका कारण हुने स्तन क्यान्सरको उपचार प्रभावकारी हुने देखिएको हो। यस्तै जैविक उपचार पद्धतिमा प्रयोग गरिने औषधिले वंशाणुगत रूपमा नभई अरू कारणले स्तन क्यान्सर भएका वा खतरामा रहेका महिला पनि लाभान्वित हुने उनीहरूले बताएका छन्। स्तन क्यान्सरका 20% बिरामीमा नयाँ पद्धतिको प्रभाव निकै सकारात्मक देखिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। दोस्रो नेपालगंज गोल्डकप फुटबलको उपाधिका लागि रूपन्देही 11 र संकटा क्लब काठमाडौँ खेल्ने भएका छन्। आज भएको दोस्रो सेमी फाइनलमा नेपाल पुलिस क्लबलाई 2-1 हराउँदै रूपन्देहीले संकटासँगको भेट पक्का गरेको हो। 3300 मिनटमा जुमानु राईको गोलबाट अग्रता लिए पनि जोगाउन नसक्दा पुलिसको उपाधि यात्रा सेमी फाइनलमा टुंगियो। रूपन्देहीलाई जिताउन दुवै गोल अमर डंगोलले गरे। फाइनल खेल पर्सी हुनेछ।
क्रिकेट प्रतियोगिता सरेको छ। आगामी चैत 5 गतेदेखि 19 गतेसम्म हुने भनिएको प्रतियोगिता चैत 27 गतेदेखि वैशाख 9 गतेसम्मका लागि सारिएको आयोजक धनगढ़ी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष शाहीले जानकारी दिनुभयो। खेलाड़ीहरू एसीसी इमर्जिङ टीम्स कपमा व्यस्त हुने भएपछि प्रतियोगिता सारिएको उहाँले जानकारी दिनुभयो। पहिलो पटक बोल कबलबाट खेलाड़ी भित्र्याउन 6 क्लबले 47 लाख रूपियाँ भन्दा धेरै खर्च गरेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आजदेखि देशका 744 स्थानीय तहको कार्यान्वयन शुरू। गाउँ गाउँमा सिंहदरबार पुग्ने सरकारको भनाई।
सरकारलाई समर्थन फिर्ता लिन मोर्चाले दिएको अल्टिमेटम आज सकिँदै मोर्चाका शीर्ष नेताको बैठक भोलि बस्दै।
विशेषज्ञ चिकित्सकको अभाव पूरा गर्न छाता विश्वविद्यालयको अवधारणाबारे छलफल शुरू। बैतडीको मेलौलीमा 16 वर्षपछि डाक्टर पुगे।
स्तन क्यान्सरको उपचारका लागि नयाँ जैविक उपचार प्रभावकारी औषधि अनुमान गरिए भन्दा धेरै उपयोगी हुने अनुसन्धानकर्ताको विश्वास।
र दोस्रो नेपालगंज गोल्ड कप फुटबलको उपाधिका लागि रूपन्देही र संकटा क्लब खेल्ने धनगढ़ी प्रिमियर लीग क्रिकेट 3 हप्तापछि सर्यो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।